أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وآله الطاهرين. تو ہمارا جو موضوع جاری تھا وہ آئمہ علیہ السلام کی خاص طور سے دعاؤں کے حوالے سے کہ ان میں موجود معارف کو اسٹڈی کیا جائے، لرن کیا جائے اور زندگی میں ان کو امپلیمنٹ کرنے کی کوشش کی جائے. تو اس بارے میں جیسا کہ میں نے ہمارے الحمدللہ کئی سارے دروس اس موضوع پر ہو چکے ہیں، تو اس میں میں نے یہ بات عرض کی تھی کہ جو بھی ہم اس جگہ سے شروع کریں گے کہ جو بہت ہی ایک سمپل ٹاپک ہے اور جو ہماری ایوری ڈے لائف سے زیادہ کنیکٹڈ ہے، ہمارے لیے زیادہ آبویس ہے. کیونکہ اکثر اوقات ایک بات یہ فیل ہوتی ہے کہ جب ہم میٹا فزیکل امور کے حوالے سے بات کرتے ہیں، آخرت کی بات کرتے ہیں، توحید کی بات کرتے ہیں، تو اس کے اوپر عام طور سے یہ تاثر ہوتا ہے، پیدا ہوتا ہے کہ یہ تمام کے تمام موضوعات جو ہیں یہ شاید کافی زیادہ مشکل ہیں، کافی زیادہ دقت مانگتے ہیں، یا ہم لوگ تقریباً زبان سے بولتے نہیں ہیں لیکن ایسا صاف لگتا ہے ہمارے اندر سے کہ جیسے گویا ہمارے لیے تھوڑا سا آؤٹ آف سلیبس ہے. کیونکہ ہم زیادہ تر جن موضوعات سے دلچسپی رکھتے ہیں وہ ہوتے ہیں کہ جو ہماری ڈیلی لائف سے زیادہ ریلیٹ کرتے ہوں. تو میں نے انہی موضوعات کو پہلے اٹھایا کہ جس پر ہم بات کر رہے تھے، آئمہ علیہ السلام کی دعاؤں کے حوالے سے. تو پچھلی دفعہ ہماری بات پہنچی تھی جب میں نے آپ کو صبح اور شام کی دعاؤں کے حوالے سے بتایا تھا اور امام علی علیہ السلام کی ایک دعا پڑھ کے سنائی تھی. دعائے صباح الگ ہے، لیکن ایک اور دعا کہ جو صبح کے وقت امام علی علیہ السلام سے ہے، منقول ہے اور صحیفہ علویہ میں موجود ہے. اس کے بعد آج کی حد تک ہمارا ارادہ ہے کہ امام سجاد علیہ السلام کی جو 7 دنوں کی دعائیں ہیں، اور آپ لوگ یقیناً اس کو پڑھتے بھی ہوں گے کیونکہ صبح کے وقت اگر آپ 7 دنوں کی وہ دعائیں اور پھر 7 دنوں کی زیارتیں ان کو آپ کنٹینیوسلی جاری رکھیں تو انشاءاللہ پھر یہ نہ کہ یہ دن کی برکت کے حوالے سے بھی یہ چیز مفید ہے، اور ظاہر ہے کہ اس کے اندر جو معرفت والے پہلو ہیں وہ تو اپنی جگہ پر ہیں ہی. تو ہم نے پھر یہ ارادہ کیا کہ انشاءاللہ یہ جو 7 دنوں کی دعائیں ہیں ان کو اسٹڈی کیا جائے، اور ان میں جو ٹاپکس ہیں نکلتے ہیں، ظاہر ہے کہ میں پورا پڑھوں گا تو وہ پھر کافی زیادہ تفصیلی ہو جائے گا، لیکن یہ کہ اس میں سے جو مین ٹاپکس نکلتے ہیں وہ میں آپ کے سامنے رکھوں، اور اس حوالے سے پھر ہم یہ دیکھیں کہ جب یہ روزانہ کی دعائیں ہیں کہ جو امام علیہ السلام سے منقول ہیں، فار ایوری ڈے بگننگ فرام سے سیٹرڈے ٹو فرائیڈے، تو اس میں امام علیہ السلام جو ہیں وہ کن باتوں کا ذکر فرماتے ہیں، کن موضوعات کو زیر بحث لاتے ہیں. تو جیسا میں نے کہا کہ ہمارے جو اسلامک ویکلی پلان ہے اس میں ہمارا جو ویک ہے وہ ہم سمجھ سکتے ہیں کہ سیٹرڈے سے یا ہفتے سے شروع ہوتا ہے، کیونکہ جمعہ ایک لحاظ سے وہ دن ہے کہ جو عبادت کا دن ہے یا اسے مسلمان ایک تعطیل کے طور پر، چھٹی کے طور پر، ہالیڈے کے طور پر مناتے ہیں. تو میں اگر سیٹرڈے کی دعا سے شروع کرتا ہوں تو اس میں سے 2-3 پوائنٹس، اور پھر میں جتنا آگے بڑھتا جاؤں، آپ اس بات کو دیکھیے گا کہ اس بات کو بھی مد نظر رکھیے گا کہ کیا جیسے جیسے ویک ڈیز آگے بڑھتے ہیں हमारे दुआओं के पैटर्न में भी कोई एडवांसमेंट आती है या नहीं आती है, यानी इस एक बात को भी, यानी जैसे कि अगर हम इब्तदा वीक के बिगिनिंग में जब हम बात कर रहे हैं तो निस्बतन बातें जो हैं वो ज़्यादा सिंप्लीफाइड हैं या ज़्यादा जनरलाइज्ड हैं, और फिर उसके बाद जितना जितना हम आगे जाते जाते हैं तो उसमें क्या और ज़्यादा कोई डेप्थ आती है या कोई और ज़्यादा गहराई पैदा होती है, यानी इन तमाम बातों को भी जहन में रखें। तो सैटरडे की जो दुआ है यौम सब्त, ये शुरू होती है बिस्मिल्लाहिर्रहमानिर्रहीम, बिस्मिल्लाहे कलिमतिल मुअतसिमीन, के इसमें अल्लाह के साथ, इसमें अल्लाह से इब्तिदा, जो कलिमा है उन लोगों का के जो पनाह चाहते हैं, मुअतसिम इस्मत यानी पनाहगाह, तो मुअतसिम यानी जो पनाह चाहते हैं, जो हिफाजत चाहते हैं, वह मकालतिल मुतहर्रजीन, और उन लोगों का कौल है, मकूला है, उनकी जबान पर है कि जो अपने आप को बचाना, हिर्ज जो बचाने बचाने वाली चीज है, जो अपने आप को बचाना चाहते हैं। तो यहां से हमारे सामने यानी कि इन जुमलों से जो इमाम अलैहिस्सलाम की दुआओं की इब्तिदा हो रही है, तो एक बात यानी एक नजरिया जो बहुत रिकरिंग है, जो बहुत मर्तबा यानी मासूमीन अलैहिस्सलाम की दुआओं में आता है, वो क्या कि दुनिया की जिंदगी में जब हम हैं तो आपके लिए मोस्ट इम्पॉर्टेंट कंसिडरेशन जो है वो आपकी सलामती और हिफ्ज और आफियत है। ठीक है, ये एक ऐसा नज़रिया है कि जो मासूमीन अलैहिस्सलाम के बिना पर या मासूमीन अलैहिस्सलाम की दुआओं और कलेमात में बहुत ज़्यादा हमारे पास आता है। ठीक है, और अगर आप देखें तो शायद हम नॉर्मली इसको सेकेंडरी लेवल पे रखते हैं। ठीक है, आप मुझे बताएं कि ऐसा है या नहीं, यानी प्राइमरी लेवल पर हमारा कंसिडरेशन या हमारी ख्वाहिश ये होती है कि हमें कुछ मिले, यानी हम क्या हासिल करें, हम क्या पाएं, और सेकेंडरी लेवल पर ये बात हमारे जहन में आती है कि हम को ठीक है, हम हिफाजत से रहें, आफियत से रहें, सलामती से रहें। लेकिन आयमा अलैहिस्सलाम जो बात हमको सिखाते हैं उसमें कहते हैं पहली मंजिल पर खुदा से आफियत मांग, और उसकी वजह क्या है, मैंने एक तो बात देखें, एक बात तो हम खुद भी अपनी अकल से समझ सकते हैं कि आपको कुछ भी मिलने का फायदा उसी वक्त है कि जब आपके पास सलामती और आफियत की नेमत हो। ठीक है, वरना अगर ये नेमत इंसान के पास मौजूद नहीं है तो उसके पास कुछ भी मिल जाए, उसे जितनी भी दौलत मिल जाए, जितनी भी नेमतें वो जमा कर ले, तो वो चीज़ उसके लिए बेकार ही रहती है। एक बात, दूसरा जो एक बहुत इम्पॉर्टेंट एस्पेक्ट है वो ये है कि इस दुनिया की जिंदगी में हमें ये रियलाइजेशन बहुत कम होती है कि कितनी सारी चीजें मुझे नुकसान पहुंचा सकती हैं। और ये रियलाइजेशन क्यों कम होती है, इसलिए कि खुदा ने हमें बाय डिफॉल्ट बहुत ज्यादा हिफाजत और एक समझ लें कि आफियत के शेल में रखा हुआ होता है। अगर इंसान मिसाल के तौर पर अपने बदन को ही देख ले, और जो लोग खुदा ना खास्ता बीमार पड़ जाते हैं, जिनको कोई आरजा हो जाता है, कोई मसला हो जाता है, फिर वो इस बात को सही मानों में रियलाइज करते हैं कि बदन की सेहत और सलामती कितनी बड़ी नेमत है। या इसी तरीके से खुदा ना खास्ता, यानी जैसे अल्लाह ना करे, अल्लाह ना करे, लेकिन जिंदगी में अगर कोई बुरे लोग आपसे कांटेक्ट में आ जाए, यानी आपने शायद इस बात को फील किया हो कभी कि इस वर्ल्ड में ऐसे लोगों की कमी नहीं है कि जिनका काम ही दूसरों को तकलीफ पहुंचाना है, एक्सप्लॉइट करना है, उनकी जिंदगियों को खराब करना है, ऐसे लोग काफी बड़ी तादाद में पाए जाते हैं। ठीक है, तो अल्लाह ना करे कि ऐसे किसी शख्स, ऐसा कोई शख्स हमारी ज़िंदगी से कनेक्ट हो जाए, इन्हें ज़िंदगी अजीरन होकर रह जाती है उसके बाद, ठीक है। तो ये इतने मसाइल हैं, और ये इमाम हुसैन अलैहिस्सलाम की दुआए अरफा के अंदर भी ये जुमला है कि जितनी मुसीबतों से तूने बचा के रखा है वो कहीं ज़्यादा हैं उन नेमतों के मुकाबले में जो तूने मुझे अता की हैं, ठीक है। ये वाली बात हम आमतौर से रियलाइज नहीं करते हैं जिंदगी के अंदर कि कितनी मुसीबतें, बिगिनिंग राइट फ्रॉम अपने बदन से, अपने घर से लेकर यहां से शुरू करके और इस पूरे मतलब जिंदगी में। तो इस वजह से जब मासूमीन अलैहिस्सलाम हमको बता रहे हैं, तरबियत दे रहे हैं, तो वो क्या कहते हैं कि असल चीज खुदा से मांगो हिफाजत, हिर्ज मांगो, यानी पनाह मांगो, इस्मत मांगो, ठीक है। कि अल्लाह ताला जिंदगी में भले से कुछ नेमतें कम हो जाएं, लेकिन जो चीज हमेशा बाकी रहे वो क्या हो, हिफ्ज और सलामती और आफियत बाकी, जाहिरी एतबार से भी और बातिनी और ईमानी एतबार से भी। और अगला जुमला भी आप देखें कि आप ये फरमाते हैं कि वह अऊज़ु बिल्लाहि तआला मिन जौरिल जाइरीन, मैं खुदा के वसीले से, खुदा के जरिए से पनाह तलब करता हूं। किससे पनाह तलब करता हूं, मिन जौरिल जाइरीन, के जो लोग मेरे करीब हैं वो मुझ पर सितम करें, ठीक है। वकई दिल हासिदीन, और हसद करने वालों के कैद और मकर और फरेब का मैं शिकार हो जाऊं। वबाग़िज़ालिमीन, और जालिमों की जो बाग़याना सोच है, बाग़याना रवेश है, वो मुझे तकलीफ पहुंचाने का सबब बन जाए, ठीक। तो यहां से आप इस बात को समझ रहे हैं कि जब खुदा से हमें मांगना है और खुदा से जो बात तलब करनी है तो वो क्या बात तलब करनी है कि जिंदगी में ओवरऑल इस्मत और हिर्ज बाकी रहे, यानी पनाह रहे, आफियत रहे, बलाओं से इंसान महफूज रहे, तकलीफ देने वाली चीजों से बचा रहे। और किससे पनाह तलब करनी है, जाइरीन से, जौरो यानी इसमें जौरो सितम वाले जो लोग हैं उनसे। उसके बाद हासिदीन, क्योंकि हसद जो है वो आप समझ लें कि इंसान के नफसानी अमराज में से सबसे ख़तरनाक मर्ज है हसद। और हसद के अंदर बुनियादी प्रॉब्लम क्या है कि जो भी हासिद है वो उसका खाली वन पॉइंट एजेंडा होता है कि जिससे वो हसद कर रहा है उसको डिस्ट्रॉय कर दे, ठीक है। हासिद के अंदर जो है ना वो इवन एक लिहाज से कह लें कि उसे इस बात की भी परवाह नहीं होती कि मेरा क्या बनेगा, मैं तबाह हो जाऊं, कुछ भी हो जाऊं, लेकिन उसका असल इंटेंट ये होता है कि जिससे मैं हसद कर रहा हूं। जैसे शहीद मुतहरी ने एक हिकायत भी इस बात को समझाने के लिए लिखी है कि एक शख्स अपने पड़ोसी से हसद करता था, अब उसको आखिर में समझ में नहीं आया कि मैं किस तरीके से उसको नुकसान पहुंचाऊं, तो वो एक किराए के कातिल को पकड़ के लाया और कहने लगा कि तुम मुझे कत्ल करके और मेरी लाश उसके घर में डाल देना कि वो मेरे कत्ल के इल्जाम में पकड़ा जाए। यानी इससे वो ये बात समझाना चाह रहे हैं कि हासिद की मेंटेलिटी क्या होती है, हसद वाली मेंटेलिटी क्या होती है, कि जिसको सिवाय इस बात के कि जो महसूद है जिससे हसद किया जा रहा है वो तबाह बर्बाद हो जाए, उसके अलावा उसे और किसी बात से इंटरेस्ट नहीं है। तो किससे पनाह मांगनी है, किससे पनाह मांगी जा रही है, हासिदीन के एक मकरो कैद से कि अल्लाह ना करे कि उनकी प्लानिंग जो है ना वो। और आप समझ सकते हैं ना कि जब खुदा ना खास्ता अगर कोई इतना ज्यादा एक ईविल थॉट्स रखता है किसी के बारे में, तो वो प्लान भी किस किस्म का बनाएगा फिर। یعنی کس قسم کی پلاننگ کرے گا پھر اس کے لیے. تو اب آپ اپنے ویک کا, ہفتے کا جو آغاز کر رہے ہیں تو وہ ان جملوں سے کر رہے ہیں. تو آپ کو بات سمجھ میں آ رہی ہے کہ بنیادی طور سے جب ہم خدا سے دعا مانگ رہے ہیں, خدا کی بارگاہ میں اپنے حاجات کو لے کر جا رہے ہیں, تو سب سے پہلی کس حاجت کو لے کے گئے کہ اپنی حفاظت, اپنی پناہ, اور اس کے بعد اس قسم کے افراد سے کہ جن کو امام علیہ السلام نے پرٹیکولرلی آئیڈینٹیفائی کیا کہ جائرین, حاسدین اور ظالمین, ان کے جور سے, قید سے اور ان کی بغاوت. بغاوت کا مطلب یعنی باغیانہ سوچ کا مطلب یہ ہوتا ہے کہ وہ آپ کو جو ظلم ہے نا, ظلم کی بنیادی ڈیفینیشن بھی یہی ہے کہ ایک چیز کو اپنی جگہ سے بے جگہ کرنا. تو بغاوت کا مطلب بھی یا غی کا یا اس کا مطلب بھی یہی ہے کہ ایک انسان کو اس کی زندگی کے رستے سے ہٹا کر اور کسی خراب اس میں مشکل پریشانی میں پھنسا دینا. ظالمین کا یہی کام ہے کہ لوگوں کی زندگیوں کو ان کے ہدف سے, ٹریک سے ہٹا کر اور مشکل اور اذیت میں ڈال دینا. ٹھیک ہے, اس سے پناہ. پھر اس کے بعد توحید کا آپ ذکر فرماتے ہیں, اس کے بعد آپ رسول پاک کی رسالت کا اور آپ کی ابدیت کا اقرار کرتے ہیں. اچھا, میں یہاں پر اگر تھوڑا سا اس چیز کی طرف آؤں کہ ہم اگر دعاؤں کے بارے میں, یہ ہفتے کے جو 7 دن کی دعائیں ہیں ان کی بگننگ کو دیکھیں ذرا, کہ یہ 7 دعائیں جو ہیں وہ کن کن جملوں کے ساتھ شروع ہوتی ہیں, اور اس کو تھوڑا سا آپس میں کمپیئر کریں. تو اگر میں اس کے بعد آؤں, ہفتے کے بعد آتا ہوں اتوار کی دعا پہ, ٹھیک ہے, دعائے یوم احد, عربی میں ہفتہ جو ہے وہ سبت ہے اور اتوار احد ہے, سنڈے. بسم اللہ الرحمن الرحیم, بسم اللہ الذی, اب وہاں پر کیا تھا, کلمۃ المعتصمین, کہ خدا کلمہ ہے پناہ مانگنے والوں کا, ومقالۃ المتحرزین, اور ان کا مقولہ ہے کہ جو حرز چاہتے ہیں, بچاؤ چاہتے ہیں. اب یہاں پر آپ فرماتے ہیں بسم اللہ الذی لا ارجو الا فضله ولا اخشى الا عدله. اب دیکھیں کہ بات جو ہے وہ اب ڈفرینٹ وے میں شروع ہو رہی ہے, یعنی کہ خدا, یہاں بھی بسم اللہ ہی ہے, بسم اللہ ہی ہے, لیکن خدا کی اب کن صفات کا ذکر ہو رہا ہے, لا ارجو الا فضله, کہ میں امیدوار نہیں ہوں مگر اس کے فضل کا. یعنی پہلے جب سیٹرڈے کے دن آپ بات کر رہے تھے تو آپ کیا بات کر رہے تھے, پناہ کی بات کر رہے تھے, بچاؤ کی بات کر رہے تھے, ظالمین اور حاسدین سے اپنے محفوظ رہنے کو طلب کر رہے تھے, خدا کی پناہ طلب کر رہے تھے. اب آپ جب آگے آئے, اگلے دن آئے, تو اب آپ نے تھوڑا سا, اب آپ مجھے بتائیں کہ یہ تھوڑا سا آپ کی جو مطلب حاجت ہے اور طلب ہے وہ ایک لیول آگے گئی, کہ اب آپ پناہ سے آگے بڑھ کر کیا کر رہے ہیں, اب آپ خدا کے فضل سے طلب کر رہے ہیں. یعنی وہاں بھی خدا کے فضل سے آپ طلب کر رہے تھے, لیکن کس چیز کو طلب کر رہے تھے, حفاظت کو طلب کر رہے تھے, عافیت کو طلب کر رہے تھے, پناہ مانگ رہے تھے. ٹھیک ہے, یعنی آپ کا جو مین وہ تھا جہاں سے آپ شروع کر رہے تھے وہ حفاظت اور عافیت اور پناہ. میں ذرا اب بسم اللہ الذی لا ارجو میں نہیں امید رکھتا ہوں الا فضلہ مگر اس کے فضل کی, یعنی میں اس بات کا امیدوار نہیں ہوں, ولا اخشى الا عدلہ اور نہیں خشیت رکھتا ہوں, نہیں ڈر خوف ہیبت کس چیز کا, عدل خدا کا. ٹھیک ہے, یہ تین چار جملے ہیں اور چاروں بہت بہت عمدہ ہیں. ولا اخشى الا عدلہ دوسرا, تیسرا یہ ہے کہ ولا اعتمد الا قولہ اور نہیں اعتماد رکھتا, اعتماد کا مطلب کیا ہے, ٹرسٹ کرتا ہوں, اور نہیں ٹرسٹ کرتا نہیں بھروسہ کرتا مگر اس کے قول پر. ولا امسک الا بحبلہ اور میں نہیں تھامتا اور پکڑتا مگر اس کی رسی کو. ٹھیک, تو اب جب ہم اس سنڈے کے دن پر آ کر بات کر رہے ہیں اور سنڈے کے دن اگلے دن اب خدا کی بارگاہ میں آ رہے ہیں, تو اب ہم یعنی خدا کے ساتھ ایک معاملے کی جگہ پر آ گئے. اب ہم وہ پناہ والی وہ والی بات نہیں کر رہے کہ ہمیں ان سے پناہ دیں ان سے پناہ دیں, اگرچہ کہ وہ چیز ریکرنگ ہے لیکن اب انداز تھوڑا سا بدل گیا ہے. اور ان چار جملوں میں سب سے اچھی بات ہم کو کیا نظر آتی ہے ان چار جملوں میں, کہ خدا کے ساتھ ڈیل کرنے کا طریقہ کیا ہے. ٹھیک ہے, آپ اپنی زندگی میں کیا چیزیں آپ کو چاہیے ہوتی ہیں, چار چیزیں چاہیے ہوتی ہیں. کون سی چار چیزیں چاہیے ہوتی ہیں, کہ کوئی ایسی ہستی ہو جس سے آپ امید لگا سکیں کہ آپ کا مسائل کو حل کرے. ٹھیک ہے, کوئی ایسی چیز ہو کہ جس کے بارے میں آپ ہوشیار رہیں کہ اگر میں نے اس والے باؤنڈری کو یا ان باؤنڈریز کو وائیولیٹ کیا یا ان حدود کو بریک کیا تو میں پرابلم میں پڑ جاؤں گا. اب اس کنسیپٹ کو دیکھ رہے ہیں, یعنی لائف گزارنے کے لیے آپ کو کیا چاہیے ہوتا ہے, ایک یعنی ایسی ہستی یا وہ ایوینیوز چاہیے ہوتے ہیں کہ جہاں سے آپ امیدوار ہو, جہاں سے آپ کی امید پوری ہو. جیسے آپ لوگوں نے اکثر ایک بات دیکھی ہوگی, فار ایگزامپل اگر ہاسپٹلز میں آپ جائیں یا ایسی جگہوں پہ جائیں کہ جہاں پر کوئی پریشان حال لوگ ہوں, آپ نے اس بات کو کبھی فیل کیا ہے کہ لوگ, اور یہاں پر میں نے اکثر دیکھا ہے کیونکہ یہاں پر بڑھاپے میں لوگ تنہا بہت زیادہ ہو جاتے ہیں, تو میں نے اکثر اس میں ٹرین وغیرہ کے سفر میں اس بات کو دیکھا ہے کہ اگر کوئی بھی بوڑھا بیٹھا ہوگا نا, وہ بہت زیادہ اس کی خواہش ہوتی ہے, آپ ذرا سا اس سے دو جملے بولیں گے نا وہ اس کی پوری داستان کھل جاتی ہے. کیوں؟ اس لیے کہ وہ جو ہے نا, ہر انسان ایک سہارے کی تلاش میں ہے کہ جس سے وہ امید لگا سکے, اور سب سے پہلے اس بات کی امید لگا سکے کہ یہ بندہ یا یہ ہستی میرے ساتھ یا میرے مسئلے پر ہمدردی کی نظر کرے گا. ٹھیک ہے, اگر میں پرابلم میں ہوں, میں مشکل میں ہوں, مجھے کچھ چاہیے, تو سب سے پہلے آپ کو لوگوں سے کیا چاہیے ہوتا ہے کہ اگر کوئی آپ سے کہے گا نا, ہاں بھائی آپ واقعی بڑی مشکل میں ہیں, مجھے آپ کی حالت سن کے بہت افسوس ہوا, دیکھیں میں جو بھی آپ کے لیے کر سکوں گا کروں گا, یہ وہ امید ہے جو انسان کی بن جاتی ہے. اور ہر شخص اس کی تلاش میں کہ میری امید کی وابستگی کا مجھے کوئی مرکز ملے. پھر اس کے بعد کیا ہے کہ زندگی میں کچھ معاملات ایسے ہوتے ہیں, یعنی کچھ چیزیں ایسی ہوتی ہیں جس کا شعور ہر عقل مند انسان کو ہوتا ہے کہ ان کے پار مجھے نہیں جانا چاہیے. یعنی جیسے آپ کسی کنٹری کا رول لا لیجسلیشن کی بات ہوتی ہے کہ ہمیں یہ بات پتہ ہے کہ اس سے قدم آگے نہیں بڑھانا ہے. تیسری بات یہ ہوتی ہے کہ آپ کو اپنی زندگی میں کوئی ایسی ہستی چاہیے جس پر آپ ٹرسٹ کر سکیں, تکیہ کر سکیں. जिसका दामन आप थाम सकें, ठीक है, जिंदगी के आपके मसाइल को हल करने में, आपकी बल्कि इवन जिंदगी को गुजारने के लिए, कि अगर आपके पास ये नहीं है ना, जिस पर आप भरोसा कर सकें, जिससे आप उम्मीद लगा सकें, जहां से आपको जिंदगी गुजारने के लिए लिमिटेशंस और हदूद पता चलें, तो आपकी जिंदगी का गुजरना मुश्किल है। यानी वो लाइफ जो है ना, वो आपको लगेगा कि किसी ये खला के अंदर यूं ही हैंग अप है लाइफ। तो उस हवाले से जो इमाम अलैहिस्सलाम फरमा रहे हैं कि उम्मीद किससे हैं, फजल खुदा से। डर और खौफ किसका है, अदल खुदा का। अब ये बहुत बहुत जबरदस्त है, अदल खुदा, यानी इस बात का हमें ध्यान रखना है कि कहीं मेरी जिंदगी का मामला फजल से निकलकर अदल के डोमेन में ना आ जाए। बात समझ में आ रही है? फजल से उम्मीद है और अदल से खशियत है और डर है, ठीक। इसको थोड़ा सा एलेबोरेट करने की जरूरत है, ये बहुत अहम कंसेप्ट ऑफ लाइफ है, कि यानी हमारी जिंदगी को हमेशा फजल खुदा के डोमेन में रहना चाहिए, ना कि अदल के। क्योंकि अगर अदल पर मामला आ गया तो फिर हमारा सर्वाइवल तकरीबन नामुमकिन है, ठीक है। अदालत की बिना पर हम आगे नहीं जा सकते, नहीं जिंदा रह सकते। अगर मैं ये सवाल करूं कि ये कब होता है, ये किस वक्त होगा, कि जब जिंदगी के मामला जो है वो फजल से निकलकर अदल के उसमें आ जाएंगे। यानी ये किस वक्त होता है इंसान की जिंदगी में कि फजल खुदा ना रहे और अदल खुदा का सामना करना पड़े? ये इसका एक बहुत सिंपल क्राइटेरिया है कि जब तक आप दूसरे इंसानों के साथ भी यही मेयार रखें बर्ताव के लिए, ठीक। बात समझ में आ रही है कि आप भी जब दूसरे इंसानों के साथ आप डील करें तो आप किसके मुताबिक डील करें? फजल के मुताबिक डील करें। यानी फजल के मुताबिक डील करने का मतलब क्या है? लोगों को माफ करें, दरगुजर करें, उनकी खताओं को यानी फरामोश कर दें, धो डालें, लोगों के हवाले से कीना, बुरे ख्यालात, बोझ दिल में ना रखें, नाराजगी हो तो उसको ख़त्म कर दें, वो वाले मामलात नहीं रखें, नहीं उसने ये किया था तो मैं भी यही करूँगा, ठीक। तो अगर आप बंदगान खुदा के साथ ये लेके बैठेंगे तराजू है अदल, तो खुदा कहेगा आइए फिर आप भी आइए, आपके साथ भी हम तराजू के लेके मामला करते हैं, ठीक। तो ये इमाम अलैहिस्सलाम जो है ना, ये बहुत ही एक अहम, ये चार बातें जो यहाँ पे बयान फरमा रहे हैं कि लाइफ में आपको उम्मीद है, खशियत है, उसके बाद क्या है, एतमाद है और तमस्सुक है। यानी किसको पकड़ना है, किसको थामना है, किस पर एतमाद करना है, किससे उम्मीद लगाना है और किन मामलात से होशियार और खबरदार रहना है। और होशियार और खबरदार रहने वाली बात क्यों अहम है? इसलिए कि अगर इंसान फॉरबिडन ज़ोन्स में चला जाएगा तो फिर वही बात है कि वो जो खुदा की सिपर है, जो अभी हम मांग कर आए, अभी हम उसको इस बात को समझ के आए कि भाई असल चीज जो है ना, खुदा की हिफाजत के साए में रहना है। वरना अगर वो हिफाजत का जो दायरा कार है अगर वो खुल गया, टूट गया, तो फिर इतनी सारी मुसीबतें इधर उधर हमारा इंतजार कर रही हैं कि पता नहीं फिर हमारा क्या हाल हो। सही बात वाजे हो रही है? تو اب یعنی کہ ان تمام کے تمام مسائل کے لیے رجوع خدا کی طرف ہے، یعنی اسی کا فضل، اسی کا عدل، اسی کا قول اور اسی کی رسی، ٹھیک ہے، جس سے تمسک کرنا ہے، جس پر اعتماد کرنا ہے. اور حبل اللہ، یعنی اب جو ہمیں یہ بات سمجھ میں آتی ہے کہ یعنی قرآن اور اہل بیت جو حبل اللہ ہے، اللہ کی رسی ہیں، درست. ابھی اس کے بعد ہم انشاءاللہ اور آگے چلیں گے، باقی جملوں کو بھی دیکھیں گے، لیکن میں نے کہا کہ پہلے ہم اس کو تھوڑا سا کمپیئر کر لیں. تو پہلے یعنی سیٹرڈے کے دن ہم نے کس بات کو آبزرو کیا؟ پناہ اور اعوذ باللہ، اور کن سے پناہ. اور اس کے بعد سنڈے والے دن جو دعا تھی اس کی بگننگ کیا تھی؟ کہ جس میں ہم اب خدا سے معاملہ کر رہے ہیں، خدا کی بارگاہ میں ہیں، لیکن معاملے کے اندر امام علیہ السلام فرما رہے ہیں کہ چار باتیں کہ جن کا آپ کو دھیان رکھنا ہے، چار باتیں ہیں، اور اس کا طریقہ کیا ہے، یعنی کہ امید ہو تو فضل خدا سے ہو، خشیت تو عدل خدا سے ہو، لوگوں سے نہ ہو، ٹھیک ہے، اعتماد ہو تو خدا کے قول پر ہو، اور تمسک ہو تو حبل اللہ کے ساتھ ہو. اس بات کا آپ کو دھیان، یعنی یہ دس از دا مینر آف ڈیلنگ ود اللہ سبحانہ و تعالی، کہ خدا سے اس طریقے سے اپنے تعلق کو بلڈ کرو، اسٹیبلش کرو. یہ بات ہم کو سمجھ میں آ رہی ہے. پھر اس کے بعد جب ہم اب منڈے پر آتے ہیں، یوم الاثنین، بسم اللہ الرحمن الرحیم، الحمد للہ الذی لم یشہد احدا حین فطر السماوات والارض ولاتخذ معینا حین برا النسمات. اب یہاں پر ایک کیا تبدیلی آئی؟ بسم اللہ کی جگہ کیا آ گیا؟ الحمد للہ آ گیا، ٹھیک. تو اب آپ فیل کر رہے ہیں کہ تھوڑا تھوڑا ہم اور آگے کی طرف جا رہے ہیں. یعنی حمد آپ کب کریں گے؟ جیسے اگر ہم بسم اللہ کا جب ذکر کرتے ہیں تو یعنی اٹ از دا بگننگ، اس میں ایک سینس آف بگننگ ہے، ریلیشن شپ بلڈ ہو رہی ہے، اسٹیبلش ہو رہی ہے، شروع ہو رہی ہے. لیکن جب آپ الحمدللہ کا ورڈ یوز کرتے ہیں تو الحمدللہ میں کیا سینس آتا ہے؟ کہ اب تعلق پیدا ہو چکا ہے، تعلق بن چکا ہے. اب آپ اس ہستی کے حوالے سے یہ نہیں کہہ رہے کہ میں اس کے نام کے ساتھ چل رہا ہوں، یا اس کے نام کے ساتھ شروع کر رہا ہوں، یا نام کی ہمراہی میں سفر طے کر رہا ہوں، بلکہ آپ اس کی حمد و ثنا کر رہے ہیں. یعنی یہ بالکل وہی ترکیب ہے کہ جو آپ سورہ حمد میں پڑھتے ہیں، کہ پہلے بگننگ کیا ہے؟ بسم اللہ الرحمن الرحیم. لیکن ایک دفعہ بسم اللہ الرحمن الرحیم کے بعد آپ پھر بسم اللہ سے کہاں پہ آ جاتے ہیں؟ الحمد للہ رب العالمین، ٹھیک ہے. یعنی جیسے سورہ حمد کے اندر بھی آپ اس بات کو نوٹ کرتے ہیں نا، کہ آپ جتنا جتنا آیتوں میں آگے بڑھتے جاتے ہیں تو آپ کا لیول آف انٹیمیسی بڑھتا چلا جاتا ہے، صحیح. یعنی کہ جیسے شروع میں آپ نے بسم اللہ کیا، پھر الحمد للہ کہا، پھر اس کے بعد خدا کی جو میجر، جو بنیادی بزرگ صفات ہیں ان کا ذکر کیا، اور ان صفات کے بعد اب آپ باقاعدہ خدا سے ڈیل کرنا شروع ہو گئے. ایاک نعبد و ایاک نستعین اہدنا الصراط. یعنی اب اس میں آپ دیکھیں کہ مالک یوم الدین میں مالک کے بعد جو ہے نا خدا کی، آپ مجھے بتائیں کوئی بھی صفت کا ذکر نہیں کر رہے ہیں آپ. شروع میں آ رہا ہے نا رحمان آ رہا ہے، رحیم آ رہا ہے، رب آ رہا ہے، مالک آ رہا ہے، لیکن اس کے بعد جب آپ آگے آ گئے، جب آپ نے خود بات کرنا شروع کر دی فرسٹ پرسن میں، ایاک فرسٹ پرسن ہے یا نہیں ہے؟ ایاک نعبد و ایاک نستعین آپ مخاطب کر رہے ہیں نا، اس کے بعد آپ دیکھیں کسی صفت خدا کے ذکر نہیں ہے. عجیب بات ہے، جیسے آپ پیچھے صفات کا ذکر کر رہے تھے، नहीं, सिफात के जरिए से अब आप कहां पे पहुंच चुके हैं, ताल्लुक पैदा हो चुका है। ठीक है, यानी कि जैसे मैं यही बात लोगों को अक्सर बाज़ात वो होता है ना कि लोग आजकल एक जो नया हमारा फैशन, यानी बास चीज़ें जो है ना मजहब में भी फैशन का दर्जा रखती हैं, तो आजकल का जो फैशन है वो इरफानियात है और जिक्र व अज़कार है। यानी आप जो देखेंगे ना, बहुत सारे लोग आपको इरफान के हवाले से बहुत बातें, दिस इज लाइक अ बज़ वर्ड जो है आजकल के उसमें, और जिक्र व अज़कार, ये जिक्र पढ़ लें तो उससे ये हो जाएगा, वो जिक्र पढ़ लें तो ये कमाल हासिल हो जाएगा, फला हो जाएगा। तो मैं उनको यही एक बात समझाना चाहता हूँ कि बंदगान खुदा, इस बात पे तवज्जो करो कि खुदा तुम्हारे बारे में कहता है कि मैं तुम्हारी रगे गर्दन से ज्यादा नजदीक हूं, नहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, हम तुम्हारी इस शहरक से कहीं ज्यादा करीब हैं तुमसे। तो उस हस्ती से हम क्यों करीब नहीं हैं? यानी इस ये तो मसला नहीं है ना कि खुदा हमसे करीब नहीं है। अगर हम कुर्बत इलाही की बात करते हैं इरफान और जिक्र के उस पे, तो ये तो मसला खत्म हो गया ना सिरे से कि खुदा हमसे करीब नहीं है। तो पार्ट बी जो है मसले का, दैट एग्जिस्ट्स, और वो पार्ट बी क्या है, हम खुदा से करीब नहीं है या हम खुदा से दूर हैं। अब उसकी वजह पे गौर करो ना कि क्यों खुदा से हम दूर हैं। कि जैसे इमाम अली अलैहिस्सलाम के जुमले हैं ना नहजुल बलागा में, कि खुदा से बंदों के दरमियान जो हिजाब है वो सिर्फ और सिर्फ लोगों के आमाल हैं, उनकी हरकतें, उनका किरदार है, और कोई हिजाब नहीं है। यानी खुदा ने अपने और अपने मखलूकात के दरमियान पर्दे नहीं हायल किए हैं। ये हम हैं जो अपने आमाल और अपने किरदार की बिना पर अपने और उसके दरमियान पर्दे खड़े करते हैं, कायम करते हैं। ठीक है, तो यानी इसमें जो मैं सूरह हम्द के हवाले से जो बात कर रहा था, और यहां भी हमें अब नजर आ रहा है दुआओं में भी, कि आप जब ग्रेजुअली आगे बढ़ते हैं तो आप फिर जिक्र व अज़कार पे नहीं रहते, आप किस जगह पे आ जाते हैं, खुदा के साथ रिलेशनशिप बिल्ड करने पर आ जाते हैं। जैसे आप मुझे बताएं क्या मैं ये बात गलत कह रहा हूं कि सूरह अलहम में मालिक यौमिद्दीन, मालिक के बाद कोई सिफत है जिस खुदा की आप बयान कर रहे हैं आगे, कोई सिफत भी है जिसका जिक्र आ रहा है? आप रिवाइज करके देखें अपने दिमाग में, कोई सिफत नहीं है, सिर्फ और सिर्फ आप अपने ताल्लुक को बयान कर रहे हैं। आप फिर उसके लिए तलब कर रहे हैं, हमें हिदायत दे दें सिरात मुस्तकीम की, अनमता अलैहिम के साथ मिला दें, अनमता अलैहिम वाली जिंदगी हमारी बना दें, मग़ज़ूब अलैहिम से हटा दें, वालीन से दूर कर दें। कौन सी सिफत है खुदा की जिसका आप जिक्र कर रहे हैं? कोई सिफत नहीं है। जैसे शुरू में थी हाँ, अमल के साथ वो ईमान और अमल के साथ भी वो चीज है, यानी कि रिलेशनशिप से जो है वो बात आपकी दुरुस्त है। यानी अमल जो है ना वो आपके दोनों काम करता है, कि आपके ईमान की मजबूती का भी वसीला और जरिया बनता है, और अमल के जरिए से खुदा के साथ आपका ताल्लुक भी जाहिर होता है और डेवलप होता है आमाल के जरिए से। तो अब जब हम बात हमने यहां पर शुरू की, तो अब यहां पर अल्हम्दुलिल्लाह से बात शुरू हो रही है, ना कि पिछले दो में बिस्मिल्लाह से थी। अल्हम्दुलिल्लाहिल्लज़ी लम युशहिद अहदन, के जिसने किसी को गवाह नहीं बनाया, किसी को गवाह नहीं बनाया, हीना फतरस समावाति वल अर्द, जबकि वो उस लम्हे में, उस इंस्टेंट पे, उसका उसने किसी को गवाह नहीं बनाया जब वो समावात और अर्ज की फितरत को कायम कर रहा था, यानी उनकी बुनियादों को कायम कर रहा था। खल्क नहीं, खल्क नहीं, खल्क अलग है, फतरा अलग है, उसकी बुनियादों को कायम कर रहा था। वलत्तखज़ मुईनन हीना बराअन नसमात, और किसी को मदद के लिए, इआनत के लिए नहीं बुलाया जबकि वो तमाम मखलूकात की, मतलब एकदम बिगिनिंग कर रहा था, उनको डिजाइन कर रहा था, अगर मैं इसका तर्जुमा करूं, उनके डिजाइंस क्रिएट कर रहा था, बना रहा था। लम युशारक फिल इलाहियत, उसकी उलूहियत में कोई शरीक नहीं है। वलम युजाहर फिल वहदानियत, और उसकी वहदानियत में कोई उसका मददगार नहीं है। ठीक है, अब ये बजाते खुद बहुत बहुत गहरे जुमले हैं कि वहदानियत में कोई मददगार नहीं है। कल्लतिल अलसुनुअन गायत सिफते ही जबाने, कल्ला यानी गुंग है, जबाने अल्फाज अदा करने से कासिर और मजबूर है, कि उसकी सिफत की डेप्थ को बयान कर सकें। हम सिफत को बतौर लफ्ज बयान कर देते हैं कि वो रब है, रहमान है, रहीम है, मालिक है, राज़िक है, लेकिन उसकी डेप्थ को बयान करने से ज़बानें गूंग हैं, उसकी गायत और उसकी हकीकत तक नहीं पहुंच सकती, नहीं बयान कर सकती। वल उकूलो अन कुन है मारिफते ही, और अकलें इस बात से आजिज हैं कि उसकी मारिफत की गहराइयों तक रसाई हासिल कर लें। अब क्या फर्क आया यहां पे, क्या फर्क आ गया कि आपने इस बात को देखा कि शुरू में अब आपने बात अपने मसले से शुरू नहीं की, आपने इस बात को नोट किया कि अब यहां पर जब आप बात कर रहे हैं तो बिस्मिल्लाह की जगह अल्हम्दुलिल्लाह और अपने मसले को नहीं बयान कर रहे, यानी जैसे पहले आपने हिफाजत इस्मत और हिर्ज मांगा, जालिमीन और हासिदीन उनसे पनाह मांगी, दूसरी मर्तबा भी आपने मांगा, यानी मैं उम्मीदवार हूं तेरे फजल का, खशियत रखता हूं तेरे अदल से, लेकिन यहां पर आपने बिगिनिंग में अपनी कोई बात नहीं की, फकत हम्द बयान की। इसमें क्या डिफरेंस क्या आता है, इसका थोड़ा सा, अगर कोई बंदा उस तरीके से खुदा से बात करे कि जो शुरू के, मतलब फॉर एग्जांपल हफ्ते वाली दुआ में जिक्र हुआ, और अगर कोई बंदा इन लफ्जों के साथ खुदा से बात करे कि जो ये मंडे वाली दुआ की बिगिनिंग है, तो इसमें क्या फर्क है इन दो अंदाज तखातुब में? नहीं, वो तो है, लेकिन खुद बंदे की हालत क्या समझ में आ रही है, इसमें कोई फर्क समझ में आ रहा है? देखिए, जब आप खुदा की बारगाह में जाते हैं, ठीक है, और जाते ही अपना एक मसला बयान करते हैं, तो इसका पहला मायना ये निकला है कि आपका फोकस किस पर है, अपने आप पर है, अपने मसाइल और अपने प्रॉब्लम्स पर है। और जब आप खुदा की बारगाह में जाते हैं और बात करते हैं उसकी हम्द और सना और सिफात और बुजुर्गी और कमालात की, तो आपका फोकस और रुख किसकी तरफ है, उसकी तरफ है। और ये किस वक्त पॉसिबल होता है, असल की जो है ना वो यहां पर है, ये शिफ्ट क्यों कर पॉसिबल होती है कि फोकस यहां से हट के वहां चला जाए, जब हम जब हम खुदा पर बाकायदा एतमाद और ट्रस्ट कायम कर लेते हैं, एक बात, और दूसरी बात यह कि हमारी मारिफत इतनी तरक्की कर जाती है, जैसे वो बात है ना, कुरान करीम ने भी एक वाकया सुनाया ना हमें हजरत यूसुफ अलैहिस्सलाम का के हवाले से, कि जब ज़ुलैखा का वो था कि उस पर इल्ज़ाम लगने लगा कि अपने ग़ुलाम की मोहब्बत में जुनूनी हो गई है, तो उसने क्या किया था, शहर भर की औरतों को जमा किया था और उनके हाथों में एक संतरा दे दिया, छुरी दे दी। तो उसके बाद क्या हुआ कि पर जब हजरत यूसुफ अलैहिस्सलाम निकल के सामने आए तो उन्होंने संतरे के बजाय अपने हाथ काट लिए। क्यों? इसलिए कि बाज़ औक़ात क्या हकीकतन अगर सामने वो जमाल दिख रहा है, जो वाकयन वो जमाल जो आपको एब्जॉर्ब कर ले, तो फिर ये मुमकिन नहीं है कि आपकी तवज्जो अपनी जात की तरफ बाकी रह जाए। ठीक है, अगर वाकयन वो जमाल दिख रहा है, हमें खुदा किस शक्ल में दिखता है, यानी अगर मैं एक जुमला कहूंगा बहुत ही शायद फजूल सा जुमला है लेकिन हकीकत से दूर नहीं है, कि हमें खुदा ना किसी बैंक अकाउंट या किसी बैंक की शक्ल में दिख रहा होता है कि जिसमें हमारे इंटरेस्ट बस यही है कि हाँ यहां से वो अभी वो एटीएम की खिड़की ओपन है या नहीं है, बस जाओ और निकालो, ये मसला निकले वो मसला निकले, वो उसके आगे वो जमाल वो जलाल वो कमाल, तो अगर वो दिखना शुरू हो जाए तो यानी अगर जमाल यूसुफ तो बहरहाल यानी जमाल इलाही की बहुत एक अदना तजल्ली है ना इंसानी शक्ल में, अगर वो जमाल इंसान को इस कदर बेखुद कर सकता है कि हाथ कट जाए और पता भी ना चले, तो अगर वाकयन इंसान रब के जमाल जमील का मुशाहिदा करने वाला है और किसी भी तरीके से उसकी झलक को फील करता है, सेंस करता है, तो ये कैसे मुमकिन है कि उसकी बारगाह में जाए और उसकी सिफात में ना खो जाए, उसकी हमद ना करे और अपना सारा पलंदा खोल के बैठ जाए। ठीक, तो अब आप इस बात को फील कर रहे हैं कि बंदा जो है ग्रेजुअली अपग्रेड होता है, यानी ये अब मासूमीन अलैहिस्सलाम के उसमें ना ये बड़ा एक, जिसे आप कहना कि हालांकि आप मुझे बताएं कि हफ्ते के 7 दिन क्या कोई जरूरत है इस तरीके से तब्दील करने की मौजूआत को, मतलब अगर आप दुआ पढ़ रहे हैं हर दिन उठ के सुबह की दुआ पढ़ रहे हैं या दिन में दुआ पढ़ रहे हैं, कोई जरूरत है इस बात की? हम लोग कमोबेश एक ही जैसी दुआएं नहीं मांगते क्या? या हम इस बात का ख्याल रखते हैं कि इस तरीके से कोई टॉपिक्स हो उसमें वो बिल्ड हो, मौजू आगे बढ़े हर दिन के हवाले से? बिल्कुल भी नहीं, हम तो उठते हैं दिन में वही सारी बातें करते हैं जो करना होती हैं खुदा से। तो ये यानी इसी वजह से जो है ना दुआएं मारिफ का बेहतरीन जखीरा है, और इंशाल्लाह इंशाल्लाह अगर खुदा ने हमें तौफीक दी और हम दुआओं वाले टॉपिक को अच्छे तरीके से कंक्लूड करने में कामयाब हो गए, तो आप इस बात को रियलाइज करेंगे कि दुआओं में मौजूद मारिफ जो है ना वो अहादीस के मुकाबले में कहीं ज्यादा रिच है, कहीं ज्यादा रिच है, और हम इसी को ही सबसे ज्यादा इग्नोर करके बैठे हुए हैं कि दुआओं को खाली हमने बस ये पूरा हो जाए वो पूरा हो जाए बस उसी के लिए रखा हुआ है, उससे ज्यादा हम दुआओं को सोचते ही नहीं कुछ भी। लेकिन आप खुद इस बात पे गौर करें कि भाई इसकी क्या जरूरत है कि हफ्ते के 7 दिन में 7 मुख्तलिफ दुआएं की जाएं और उनके अंदर जो है ना बाकायदा आप मौजूआत को ढूंढ सकें और बिल्ड कर सकें। کہ انشاءاللہ میں اور بھی, ابھی تو میں شروع کے چار چار فقرے پڑھ رہا ہوں ہر دن کی دعا سے. ٹھیک, اب اس کے بعد آئیے ٹیوزڈے, منگل کی دعا, یوم ثلاثاء, تھرڈ ڈے. بسم اللہ الرحمن الرحیم. اور بہت سارے مومنین سے, یعنی ایون میرے لیے بھی, کہ یہ ساتوں دعاؤں میں اس دن کی دعا کے جو مضامین ہیں نا, وہ موسٹ فیوریٹ ہیں سب سے زیادہ. یعنی کہ بہت بہت سارے مومنین کو اس دن کی دعاؤں کے مطالب جو ہیں وہ سب سے زیادہ اٹریکٹیو لگتے ہیں. بسم اللہ الرحمن الرحیم, الحمدللہ, بات پھر الحمدللہ, اور والحمد حقہ کما یستحقہ, اور حمد اسی کا حق ہے کہ جس طریقے سے کہ اس کا حق ڈھونڈا جاتا ہے یا تلاش کیا جاتا ہے, یا جس کا وہ حقدار ہے. اب آپ دیکھیں کہ یہ جملہ جو ہے نا, یہ بذات خود بہت زیادہ کہہ رہا ہے. یہ کنسائز جملہ ہے کہ حمد اللہ کے لیے, اور حمد اس کا ہی حق ہے کہ جتنا بھی, یعنی امام علیہ السلام یہ فرمانا چاہ رہے ہیں کہ جتنا بھی حق اگر حمد کا تم ڈھونڈو گے, حمد کے حقدار کے طور پر تم جتنا بھی کسی کو تلاش کرو گے, تو فقط اور فقط لائق حمد اسی کو پاؤ گے. یعنی جس بات کو ہم سورہ حم میں بھی, الحم میں بھی کہتے ہیں, الحمدللہ رب العالمین, کہ جتنی بھی حمد پاسبل ہے وہ للہ رب العالمین کے لیے, تو اسی کا ہی حق ہے. جتنا بھی حق ڈھونڈا جائے, حقدار ڈھونڈا جائے حمد کرنے کا کسی کو, حمدن کثیرن. اور پھر اس کے بعد اب یہ جملے ہیں, وَأَعُوذُ بِهِ مِن شَرِّ نَفْسِي. اب یہاں پر آپ دیکھیں کہ ایک نئے موضوع کا یہاں پر آغاز ہو رہا ہے, اور وہ کون سا موضوع ہے شر. ٹھیک ہے, شر. آپ سے ایک اگر میں سوال کروں کہ آپ کی نظر میں آپ کا سب سے بڑا دشمن کون ہے جس کے شر سے آپ خوفزدہ ہیں؟ سب سے بڑا دشمن کون ہے؟ ہم خود. اور یہ جملہ رسول پاک کا بھی ہے, اعدا عدوے کا, مجھے پورا اگزیکٹلی یاد نہیں, اعدا عدوے کا, تمہارے دشمنوں میں سب سے بڑا دشمن, بین جنبی کا, تمہارے دونوں پہلوؤں کے بیچ میں, تمہارا ہی نفس امارہ. اگر نفس کو کنٹرول نہیں کیا, اگر تہذیب نفس نہیں کی, طہارت نفس نہیں کی, تو تم خود اپنے سب سے بڑے دشمن ہو. تم خود صحیح, یعنی یہ خود رسول پاک کا جملہ ہے کہ تمہارا سب سے بڑا دشمن تمہارے دو پہلوؤں کے درمیان ہے. تو اب جب یہاں پر بات ہو رہی ہے, یعنی حمد کے بعد, تو اب جو ٹاپک سامنے آ رہا ہے وہ کون سا ٹاپک سامنے آ رہا ہے؟ شر, شر سے پناہ. اور جیسا کہ ظاہراً ہمارے اس میں ہے نا کہ شر جو ہے شیطان کا ہے یا برے لوگوں کا ہے, لیکن پہلا جملہ کیا ہے؟ اعوذ بہ من شر نفسی, میں تیرے ہی وسیلے سے پناہ طلب کرتا ہوں اپنے نفس کے شر سے. سب سے بڑا دشمن کون ہے میرا؟ میں خود ہوں. اگر میں اپنی تہذیب نہ کروں, اگر میں اپنا تزکیہ نہ کروں, اِنَّ النَّفْسَ لَأَمَّارَةٌ بِسُّوءِ إِلَّا مَا رَحِمَ رَبِّي, اور بے شک نفس جو ہے وہ امارتم بسو ہے, برائی کا حکم دینے والا ہے. اور امارتن کے اندر بھی اس بات کو غور کیجئے گا, امارتن یعنی امر, آرڈر, آرڈر کرنے والا ہے. یعنی یہ جو نفس ہے انسان کا, اگر رحمت رب اس کے شامل حال نہ ہو, اگر یعنی رحمت رب وہی انسان کے نفس کی پاکیزگی اور طہارت نہ ملے, تو امر کرنے والا, یعنی یہ نفس آپ سے ریکویسٹ نہیں کرے گا, ایڈوائز نہیں دے گا. یہ نفس جو ہے اگر اس شر والی حالت میں رہ جائے تو کیا کرے گا؟ امارتم بسو, کس بات کا آرڈر کرے گا؟ برائی کا آرڈر کرے گا. ٹھیک ہے, سب سے بڑا خطرہ. اب یہ تمام کے تمام, ظاہر یہ تو آیت قرآنی ہے, ان النفس, سورہ یوسف کی ہی آیت نمبر 53 ہے. اور پھر اس کے بعد ہے وہ اعوذ بہ من شر الشیطان, کہ اور میں پناہ طلب کرتا ہوں تیرے وسیلے سے شر شیطان سے. اور اس پہ بھی آگے دیکھیے, غور کیجیے گا اگلے جملے پہ, الذی, یہ شیطان کون ہے؟ یزیدونی, جو میرے لیے زیادہ کرتا ہے. Who adds up for me, زیادہ کرتا ہے. ذنبن الى ذنبی, گناہ پر گناہ. تو پہلا گناہ کون کرتا ہے؟ پہلی خرابی کہاں سے آتی ہے؟ شیطان کیا کرتا ہے؟ اس خرابی کو بڑھاتا ہے, اس کو ایڈ کرتا ہے, اس میں اضافے کرتا ہے. ٹھیک, تو اب یہ تیسرے دن کی, ایک دن کا ہم اور دیکھ لیتے ہیں, یوم الاربعاء, چوتھا دن, یعنی بدھ, ویڈنسڈے. بسم اللہ الرحمن الرحیم, الحمد للہ الذی جعل اللیل لباسا, حمد ہے اللہ کے لیے, اور اللہ کون ہے؟ جس نے لیل کو, رات کو بنایا لباس. اور لباس کا مطلب کیا ہے؟ کہ جیسے جو چیز لباس کیا کرتی ہے, انسان کو چھپا لیتی ہے اپنے اندر, پوشیدہ رکھ کر لیتی ہے, تو یہ رات جو ہے یہ بھی ہمیں اپنے اندر چھپا لیتی ہے, کہ جس میں ہم اپنے عافیت کے ساتھ, سکون کے ساتھ وقت گزارتے ہیں. وَنَوْمَ سُبَاتًا, اور نوم کیا ہے؟ سبات ہے. سبات کا مطلب کیا ہوتا ہے؟ تعطیل. تعطیل کا مطلب ہوتا ہے کہ جیسے آپ کا جو بھی ایکٹیویٹی ہے نا, وہ دیٹ کمز ٹو اے ہالٹ, یعنی کہ جو بھی آپ کا کام ہے, ایکٹیویٹی ہے, وہ نیند کے وقت کیا ہو جاتے ہیں؟ وہ سب معطل ہو جاتی ہیں, ختم ہو جاتی ہیں. اور انسان کے لیے یعنی سکون کا ذریعہ ہے کہ وہ جو بھی کام ہے, ایفرٹ ہے, وہ سب معطل ہو جاتی ہے. وَجَعَلَ النَّهَارَ نُشُورًا, اور دن کو کیا بنایا اس نے؟ نشور کا مطلب کیا ہوتا ہے؟ نشر یعنی پھیلنا. ٹھیک ہے, کہ دن کے وقت تم اپنے گھروں سے نکلو اور زمین میں پھیل جاؤ, اور زمین میں پھیل جاؤ یعنی کہ اب مختلف کام, بزنسز, اور جی. تو اب یہاں پر یعنی اب آپ اس میں دیکھ رہے ہیں کہ اب جتنے بھی دن ہیں نا, وہ سب کے سب کیا ہیں؟ الحمدللہ سے اب شروع ہو رہے ہیں. شروع میں دو جو تھے وہ بسم اللہ سے شروع ہوئی تھی بات, اس کے بعد الحمدللہ, اور پھر اس کے بعد زندگی کے مختلف پہلو. کہ اب یہاں پر جو بات آ رہی ہے, یعنی یوم اربعاء کی دعا میں بگننگ میں جو بات آ رہی ہے, وہ کیا کہ ہماری زندگی کا نظام کس طریقے سے بنا ہے, کیسے چلتا ہے, اور خدا نے اس کو کس طریقے سے قائم کیا ہے. और फिर ये दो तीन जुमले और देख लें, लकल हम्द, तेरे ही लिए हम्द है। अम बअथ्तनी मिन मरकदी, बअथा यानी उठाना, कि तूने मुझे उठाया, रेज किया, कहां से रेज किया, मेरी मरकद से। मरकद किसको कहते हैं? ख्वाबगाह, स्लीपिंग प्लेस। और इसीलिए बाज़ औक़ात जो कब्र है उसको भी मरकद कहा जाता है, इट इज अ स्लीपिंग प्लेस, रेस्टिंग प्लेस। यानी तूने मुझे मेरी मरकद से उठाया, वलौ शिअ्ता जअलतहु सरमदन, और अगर तू चाहता तो ये मेरी मरकद में, मेरा जो मैं सो रहा था, ये हमेशा हमेशा की नींद में तब्दील हो जाता। यानी तेरी हम्द है कि तूने उस नींद से, जैसे पिछली दफा भी हम बात कर रहे थे कि नींद क्या है, मौत की बहन है, कि उस टेम्पररी मौत को अबदी और दायमी मौत में कन्वर्ट नहीं किया। यानी उस हालत में जाने के बाद तूने मुझे उठाया, हमदन दाएमन ला यनकतउ अबदन। अब आप देख रहे हैं कि हम्द वाला ही टॉपिक चल रहा है, कि वो हम्द जो दाएमी है, जिसका सिलसिला कभी मुनकता ना हो, और जिसकी गिनती को तमाम मखलूकात मिलकर भी शुमार न कर सकें। और इसी तरीके से अगर आप यौम खमीस पे जाएंगे और यौम जुमा पे जाएंगे, तो उन दोनों अयाम की दुआओं की इब्तिदा भी अल्हम्दुलिल्लाह से हो रही है, ठीक है। लेकिन हर जगह पर हम्द करने के मौके और मवारिद अलग अलग है, अलग अलग अंदाज से, अलग अलग तरीके से, अलग सलीके से हम्द खुदा को बयान किया जा रहा है। तो सही है, तो यानी इसमें अब जैसे वही मैं आपकी खिदमत में अर्ज कर रहा था कि ये जो हमारे सात दिन की दुआएं, कि अगर आप इनको ही अच्छे तरीके से मुतालिया करें, इसको अच्छे तरीके से गौर करें, जैसे अभी हमने सात दिन की दुआओं की बिगिनिंग्स को कंपेयर किया और उसमें अल्टीमेटली हम कहां पे पहुंचे, यानी कि अगर दो दिन को आप और मिला लें, और हम इंशाल्लाह उसको अगली दफा पढ़ेंगे कि दो दिनों में, यानी इन तमाम दिनों में हम कहां पे पहुंचे हैं, कि हम खुदा की हम्द को ढूंढ रहे हैं और तलाश कर रहे हैं जिंदगी में, कायनात में, अपनी लाइफ में मुख्तलिफ तरीकों और अंदाज से। यानी कि जब आप मिसाल के तौर पर कह रहे हैं कि हम्द है खुदा की कि जिसने मुझे मेरी ख्वाबगाह से उठाया और उसे हमेशा हमेशा की नींद ना बना दिया, तो क्या ये किसी हाजत का बयान है? ये हाजत नहीं है, ठीक है। तो यानी इससे जो बात हमको समझ में आ रही है कि अल्टीमेटली आपको रफ्ता रफ्ता करके कहां पहुंचना है, अगर हम इस आज के तमाम इन चीजों को कंक्लूड करें कि इमाम हमको कहां ले जाना चाह रहे हैं, कि अपनी हाजतों पर मत बाकी ठहरो, बल्कि उस मकाम से, ठीक है, इंसान शुरू कहां से करता है? शुरू वहीं से करता है। सबसे पहली हाजत हमारी क्या है? हिफाजत है, हिर्ज है, जालिमीन और हासिदीन के शर से पना है। शुरू हम यहां से ही करते हैं, लेकिन हमें किस मकाम पे आके खड़ा होना चाहिए, किस मकाम तक पहुंचना चाहिए, कि जिसमें खुदा की सिफात, उसकी मारिफत, उसके कमालात का असर और तासर हमारे ऊपर कायम हो, और हम अपनी हाजतों से बुलंद होकर उसकी मारिफत और कमालात में अपने आप को जज्ब कर सकें और गुम कर सकें, ठीक है। तो अब मगरिब का वक्त हो रहा है, तो इंशाल्लाह अगली दफ़ा फिर नेक्स्ट फोर्टनाइट के बाद इस टॉपिक को फिर आगे लेके चलेंगे। तो इंशाल्लाह फिर ये जो सात दिनों की दुआएं हैं, इन्हीं के अंदर से फिर मैं और जो पॉइंट्स हैं यानी पॉइंट्स टू पॉन्डर पॉइंट्स टू नोट
जी पैटर्न हमने जो फजर और ज़ोहर असर और मगरिब और इशा की नमाज में भी इसी तरह का कुछ पैटर्न आता है
जी वो हमने आदाब सलात में जिक्र किया था ना यानी मुख्तसरन जो औकात के हवाले से है कि फजर का जो वक्त है कि जब आप मतलब तारीकी को फाड़ कर एक लिहाज से निकलते हैं और हकीकत का सूरज तुलू होता है यानी कि अगर नमाज के पॉइंट ऑफ व्यू से आप देखें ना नमाज के औकात से यानी कि दुनिया के एतबार से आप देखेंगे तो सूरज का तुलू होने का मतलब ये है कि आप मादियत में एंटर हो रहे हैं लेकिन औकात नमाज के हवाले से जो है ना वो ये कि हकीकत का सूरज तुलू हो रहा है तारीकी को ब्रेक करके उसके पूरे श्राउड को टीयर ऑफ करके और फिर जोहर के वक्त क्या होता है कि वो सूरज अपने पूरे मैक्सिमम हाइट पूरी आबोताब पे पहुंच जाता है और फिर वहां से नीचे जाना शुरू होता है और जब आप मगरिब की तरफ आ रहे होते हैं तो गोया आप दोबारा फिर उसी डार्कनेस की तरफ आ गया तो उसमें जो मगरिब की नमाज है वो नमाज तौबा है और इशा की जो नमाज है वो नमाज तशीह है यानी कि उसमें इशा के वक्त इंसान समझे कि नाउ आई एम डेड खत्म हो गया मैं और ख़त्म होने का मतलब क्या हुआ कि मेरी दुनियावी एक्टिविटीज अब बिल्कुल ख़त्म है और मैं गोया के मैयत हो चुका हूँ और मैयत होने के बाद अब मेरी वो हालत हो जाए कि मैं अपनी कब्र में हूँ जो अपनी हाँ जो अपनी कब्र में हूँ और कब्र में जाने का माना क्या हुआ कि इंसान फिर दुनियावी उमूर और उनके जो वो हैं कनेक्शंस हैं वो सब कट ऑफ हो गए और फिर इंसान यानी रात की तन्हाई में बुनियादी तौर से किस बात को रियलाइज करे कि मैं एक तारीकी में हूं और उस तारीकी से निकलने की खातिर फिर वो खुदा की तरफ रुजू करे और उससे ताल्लुक कायम करने की कोशिश करे कि जो रात की इबादत हैं दुआएं मुनाजात और नमाज शब है तो ये तमाम का तमाम जो प्रोग्रेसिव पैटर्न है ना ये आपको हर जगह मिलेगा यानी स्टैग्नेशन नहीं है पांच नमाजें एक जैसी नहीं है उनके किरत एक जैसी नहीं है इसी तरीके से जैसे हम ये दुआएं देख रहे हैं ज़ियारतें देख रहे हैं उसमें यकसानियत नहीं है रिपीटिशन नहीं है कहीं भी तो इस बात को रियलाइज करना भी बहुत अहम है इंशाअल्लाह ठीक अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आले मुहम्मद